बुलबुल एउटा ईरानी चरा। बुलबुल
ज्यानमा रोग लागे पनि भोक लागे पनि, ज्यानमा रोग लागे पनि भोक लागे पनि, मलाई दिन नलागोस् सब थोक लागे पनि। अचेल हर रात अंगालोमा बेर्छु माया गर्छु, अचेल हर रात अंगालोमा बेर्छु माया गर्छु, विपनीमा तिमीलाई भेट्न रोग लागे पनि, मलाई दिन नलागोस् सब थोक लागे पनि। म तिमीलाई सम्झिन कदापि बिर्सने छैन, म तिमीलाई सम्झिन कदापि बिर्सने छैन, तिम्रो यादको भन्सार करतोक लागे पनि, मलाई दिन नलागोस् सब थोक लागे पनि। दुश्मनको अगाडि त हिटलर बन्छु लड्छु, दुश्मनको अगाडि त हिटलर बन्छु लड्छु, साथीहरूको नजरमा म डरपोक लागे पनि, मलाई दिन नलागोस् सब थोक लागे पनि। पहिला म गरीब भएँ त्यसपछि उसले छाडी, पहिला म गरीब भएँ त्यसपछि उसले छाडी, यो नियोजित नै हो सुन्दा संयोग लागे पनि, ज्यानमा रोग लागे पनि भोक लागे पनि, मलाई दिन नलागोस् सब थोक लागे पनि। धादिङ गजुरी घर भई अहिले काठमाडौँ रहँदै आउनुभएका संरक्षण रूपकको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट शुरूआत गरे मैले बुलबुल, संरक्षण रूपक उहाँलाई लिएर आइपुगेको छु। युवा गजलकार, धेरै लामो समय भएको छैन उहाँले गजल लेख्न थाल्नुभएको, तर साह्रै मिठा गजल लेख्नुहुन्छ। मैले उहाँका डायरीका केही पानाहरू पल्टाएर हेरेँ, गजलहरूले मन छोए, पढ्ने प्रस्तुति कस्तो हुन्छ त्यो आजको कार्यक्रममा सुनिसकेपछि मात्रै थाहा पाउँछु। त्यसो त मञ्चहरूमा उहाँले वाचन गर्नुभएको छ भन्नेसम्म मैले सुनेको छु। संरक्षण रूपकजी, तपाईँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
तपाईँलाई संरक्षणजी भन्ने कि रूपकजी भन्ने?
मलाई रूपकजी नै भन्दा हुन्छ, मेरो नाम रूपक हो, अगाडि संरक्षण थपिएको मात्र।
ए, संरक्षण चाहिँ अरूलाई तपाईँले दिने भएर थप्नुभयो कि तपाईँ संरक्षक भएर थप्नुभयो?
म समाजका राम्रा कुराहरूको संरक्षण दिन्छु पनि, अब संरक्षक पनि हुन्छु कति ठाउँमा, सजिलो छ बुझ्नको लागि।
थरी थरीको हुन्छ होइन बेला बेलामा। अनि गजल लेख्न थाल्नुभएको कति भयो?
मैले गजल लेख्न थालेको त्यही 2-3 वर्ष भयो गजल लेख्न थालेको चाहिँ।
कसले सिकायो यति राम्रो राम्रो गजल लेख्न जानिहाल्नु भयो त छिट्टै?
प्रेरणा धेरैबाट पायो, सिकाउन अब यस्तै हिँडियो देखियो, त्यसै गरी नै जानियो। अब ठ्याक्कै सिकाउ उहाँले सिकाउनु भयो भनेर ठ्याक्कै नाम लिने नाम पनि छैन, समग्र सबैजनाले सिकाउनु भयो, मैले धेरैबाट प्रभावित भएको छु।
काम चाहिँ के गर्नुहुन्छ? पढाइको लेभल के हो तपाईँको?
पढाइ मैले ब्याचलर सकाएँ, मास्टर जोइन गरेको छैन।
कुन विषयमा पढ्नुभएको?
मैले एजुकेसनमा हो, मेरो मेजर चाहिँ कम्प्युटर हो, आइसिटी एजुकेसन।
ए, 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 त्यो पढिरहनु भएको छ?
होइन, मैले सकाइसकेँ।
अब मास्टर्स पढ्नुपर्ने?
मास्टर्स पढ्नुपर्ने
होइन। अनि जब केही गर्नुहुन्छ?
जब मेरो छ।
केमा छ?
बिजनेस टाइपको हो, हामी सप्लायर्स।
ए, सप्लाई गर्नुहुन्छ?
हजुर।
के सामानहरू?
अन्डा।
अन्डा सप्लाई गर्नुहुन्छ?
हजुर।
किन लजै लजै भन्नुभएको? अन्डा सबैलाई खानुपर्छ नि।
होइन, अन्डा सप्लाई।
अन्डा सप्लाई गर्नुहुन्छ कि आफैले उत्पादन गरेको कि अरूले उत्पादन गरेको?
अरूले उत्पादन गरेको, हामी बिचौलिया भनौँ न।
के भयो त बिचौलिया त? सबै पसलहरू नि बिचौलिया भए, सबै सामान एउटाबाट अर्कोमा लैजाने जम्मै बिचौलिया। म्यानुफ्याक्चरले नै लिएर गएर त्यहाँनिर कन्ज्युमरलाई पुर्याउन सक्दैन होइन, नसकेपछि त बिचौलिया चाहिँ नै हाल्छ। बेइमान हुनुहुन्न, बिचौलिया हुन पाइन्छ होइन? बेइमान बिचौलिया भयो भने चाहिँ बर्बाद भयो, न त देशै राष्ट्रै अन्तर्राष्ट्रै सबै बिचौलियाले चलाउने त हो नि।
हजुर,
ओके। होइन, बिचौलिया शब्द आफैमा नराम्रो होइन जस्तो लाग्छ मलाई चाहिँ। ल, अब यी कुरा चाहिँ तपाईँका पढाइ र व्यापारका गरियो होइन, यो कुरालाई फेरि जारी राख्दै लैजान्छ, अब अन्डाले हिर्काइरहने हो तपाईँलाई बेला बेला। गजल एउटा सुनौ न त।
हुन्छ, म गजल सुरु गर्छु। छोराले छाड्यो अरे सहर एकछिनका लागि, छोराले छाड्यो अरे सहर एकछिनका लागि, अंश बुझ्न आउँदैछ घर, एकछिनका लागि छोराले छाड्यो अरे सहर एकछिनका लागि अंश बुझ्न आउँदैछ घर एकछिनका लागि भलै सन्तान स्वार्थ बोकेरै आउन् घरसम्म भलै सन्तान स्वार्थ बोकेरै आउन् घरसम्म खुलिहाल्छ आमाको अधर एकछिनका लागि खुलिहाल्छ आमाको अधर एकछिनका लागि छोराले छाड्यो अरे सहर एकछिनका लागि पुज्न पनि सक्छौ तिमी कुल्चिन नि सक्छौ पुज्न पनि सक्छौ तिमी कुल्चिन नि सक्छौ सोचे हुन्छ मलाई पत्थर एकछिनका लागि सोचे हुन्छ मलाई पत्थर एकछिनका लागि बिचमै साइनो टुट्यो भने दीर्घ पागल हुन्छु म बिचमै साइनो टुट्यो भने दीर्घ पागल हुन्छु तिमीलाई पनि पर्ला असर एकछिनका लागि तिमीलाई पनि पर्ला असर एकछिनका लागि मैले तिम्रो आँखामा सिङ्गो जगत देख्ने गर्छु मैले तिम्रो आँखामा सिङ्गो जगत देख्ने गर्छु आऊ प्यारी जुधाऊ नजर एकछिनका लागि आऊ प्यारी जुधाऊ नजर एकछिनका लागि भन्नुहोस् तपाईँको मुहारमा गजलको अन्तिम शेरमा छु भन्नुहोस् तपाईँको मुहारमा कस्तो परिवर्तन आउँछ भन्नुहोस् तपाईँको मुहारमा कस्तो परिवर्तन आउँछ मानौ आयो म मरेको खबर एकछिनका लागि मानौ आयो म मरेको खबर एकछिनका लागि छोराले छाड्यो अरे सहर एकछिनका लागि अंश बुझ्न आउँदैछ घर एकछिनका लागि धन्यवाद
तपाईँले त तर्साइदिनु भयो नि लास्टमा त भन्नुहोस् तपाईँको मुहारमा कस्तो परिवर्तन आउँछ भन्नुभयो मुहार कस्तो लगाउने भयो होइन के भन्नुहुन्छ के भन्नुहुन्छ भनेको मानौ आयो म मरेको खबर एकछिनका लागि हैट यो त डरलाग्दो खबर भइगयो बडा रमाइलो गरी लेख्नुभएको रहेछ मिठो यो के अन्डा खायो यस्तो गजल आउँछ के हो
नखाँदा पनि म खासै खान्न अन्डा
अरूलाई बेच्ने मात्रै हो तपाईँ
बेच्ने मात्र
कहाँ छ तपाईँको कम्पनी कार्यालय
हाम्रो यहाँ टेकुमा
अनि कति बेला हिँड्नुपर्छ बिहानदेखि बेलुकासम्म हिँड्नुपर्छ कि दिउँसम्म त
म अल टाइम नै हुन्छु
पुरै अन्डा बेचेर हिँडिरहने
होइन मतलब सबै सधैँ त्यस्तै काम त हुन्न कि अन्डा बेच्ने त सर्टेन टाइममा हुन्छ कलेक्सनको कुरा होला पेमेन्टको कुरा होला
ए बजारमा हिँडिरहनु पर्छ
विभिन्न कुराहरू
ठुलो
काम गर्छु ठुलै छ
काम गर्ने मान्छे चाहिँ
होइन हाम्रो सप्लायर्स हो हाम्रो त्यहाँ के हुन्छ म्यान पावर धेरै चाहिँ चाहिँदैन
मार्केटिङ गर्नुहुन्छ भनेर बुझौँ अझ
त्यसरी भन्दा पनि त्यसरी
भनेपछि त अन्डा सम्बन्धित विशेषज्ञता हासिल भइसक्यो होला अन्डाले हिर्काइरहन्छु भनेको थिएँ नि सुरुमा मैले अघि
पक्कै पनि
होइन अन्डा फेरि एकदम पोसिलो चिज हो हिर्काउँदा पनि खासै
फरक पर्दैन
है फाइदै गर्छ अन्डा गोलबेडाले हान्ने भन्छन् कहिले काहीँ त्यो नराम्रो होइन जस्तो लाग्छ मलाई त झन् राम्रो चिज जस्तो लाग्छ
हजुर पक्कै
गजल कति लेख्नु भयो त यो बिचमा
गजल जस्ता त धेरै भए तिनलाई नगनौँ गजल चाहिँ 60-70 हारिमा छ
त्यसरी लेखेँ
हजुर
सङ्ग्रह निकाल्ने ओर्ने सोच केही गर्नुभएको छ
सोच त्यस्तो छैन तर ननिकाल्ने भन्ने पनि होइन निकट भविष्यमा
कोही बेला
पढ्न पाइएला
गरिन्छ भन्ने लाग्छ
पक्कै
तपाईँहरू मेरो चिन्जान एकदम 5 मिनट मात्रै भयो तपाईँलाई सोमबास थोला म चिन्छु उहाँले तपाईँको नाम लिएर एकदम राम्रो गजल लेख्ने हुनुहुन्छ रूपकजी म लिएर आउँछु भन्नुभएको थियो
मलाई यहाँबाट धन्यवाद पनि भन्न चाहन्छु
आज जुरेको रहेछ सोम बाहिर बस्दै सुन्दै हुनुहुन्छ हाम्रा कुराहरू होइन रेडियोमा श्रोताले सुने जस्तै उहाँले चाहिँ दर्शक भएर हामीलाई हेर्दै सुन्दै पनि हुनुहुन्छ तपाईँ र म चाहिँ गजलका कुरा गर्दै आएका छौँ तपाईँ मञ्चहरूमा पनि असाध्यै मिठो वाचन गर्नुहुन्छ अरे कहाँ कहाँ कुन कुन मञ्चहरूमा जानुहुन्छ
राजधानीमा विभिन्न प्रोग्रामहरू हुन्छन् त्यहाँतिर भ्याएसम्म समयले साथ दिएसम्म पुगिन्छ र वाचन गरिन्छ अवसर मिल्ला
जस्तो सम्झिनुहुन्छ पछिल्लोचोटि कुन कार्यक्रममा जानुभएको थियो
म पछिल्लोचोटि यता सर्जक जमघटमा गएँ स्रष्टा प्रतिष्ठा नेपाल त्यता गइरहेको हुन्छु अनि हाम्रो आभा फर क्रिएटिभिटी त्यता गइरहेको हुन्छु
त्यहाँ गएर अनि मञ्चहरूमा सुनाउनुहुन्छ
सुनाउँछु
तपाईँ पनि कुनै साहित्यिक संस्थामा आबद्ध हुनुहुन्छ
म त्यस्तो ठ्याक्कै साहित्यिक संस्थामा आबद्ध छैन
हुनुहुन्न
छैन
भनेपछि यसो कार्यक्रम हुँदाखेरि मात्रै पुग्ने कि के
अब साहित्यमा चाहिँ गुट पनि हुनसक्छ त्यो मलाई अलि त्यो भएर म कुनैमा पनि छैन भ्याएसम्म म सबैकोमा जान्छु
गुट बढी छ हौ
गुट एकदम एकदम देखिन्छ अहिले अब त्यसमा म नजिकबाट भिजेको छैन
परपरबाट हेर्नुहुन्छ
परपरबाट हेर्नै आनन्द लाग्छ
ल अर्को एउटा गजल सुनाउनुहोस् त रूपकजी
हुन्छ म गजल सुरु गर्छु सोच्दैछु मित्र के रहेछन् दुश्मन के रहेछन् सोच्दैछु मित्र के रहेछन् दुश्मन के रहेछन् मान्छेहरू मनमा भन्दा दिमागमा धेरै छन् सोच्दैछु मित्र के रहेछन् दुश्मन के रहेछन् मान्छेहरू मनमा भन्दा दिमागमा धेरै छन् भो प्रिया तिमीले अब कसम कहिल्यै नखानु भो प्रिया तिमीले अब कसम कहिले नखानु अक्सर कसम खानेले चोट दिएर जाने रहेछन् अक्सर कसम खानेले चोट दिएर जाने रहेछन् मान्छेहरू मनमा भन्दा दिमागमा धेरै छन् मध्यरातमा घाँटी थिचियो बत्ती बाले थाहा भयो मध्य रात में घाटी थिचियो बत्ती बाले था भो ती तो दाजुभाई रहेछन् यार आफ्नो मान्छे रहेछन् ती तो दाजुभाई रहेछन् यार आफ्नो मान्छे रहेछन् मेरो निम्ति शहर मौन बस्यो अपरिचित बोले मेरो निम्ति शहर मौन बस्यो अपरिचित बोले बुझ्दै जाँदा छिमेकी रहेछन् उनी गाउँले रहेछन् बुझ्दै जाँदा छिमेकी रहेछन् उनी गाउँले रहेछन् शत्रु जलाउन त मात्र गजलको अन्तिम शेरमा छु शत्रु जलाउन त मात्र प्रगति गर्दिए पुग्छ शत्रु जलाउन त मात्र प्रगति गर्दिए पुग्छ सफलतामा रुने मान्छे तिम्रै छन् मेरै छन् सफलतामा रुने मान्छे तिम्रै छन् मेरै छन् सोच्दैछु मित्र के रहेछन् दुश्मन के रहेछन् मान्छेहरू मनमा भन्दा दिमागमा धेरै छन् धन्यवाद
एकदम थोरै थोरै समयमा मात्र बुलबुलमा भेटिन्छ यस्तो मज्जासँग गजल लेख्ने मान्छे मलाई सशेन्द्रजीको मुस्कानले त्यही भन्छ अहिले तपाईँको गजलका शेरहरूले सशेन्द्रजी गजलको नियमहरू बुझ्नुहुन्न तर गजलको त्यो जब दमदार गजल आउँछ उहाँको मुसुक्क मुस्कान आइसकेपछि म बुझ्छु रेडियो सुन्नेहरू पनि त्यसै गरी मुस्काइरहनु भएको छ होला जस्तो लागेर मलाई झन् बढी हौसला मिल्छ तपाईँको कुनै कुनै शेरले त यति अप्ठ्यारो गरी मलाई पनि बिजाएर गएको छ कि मध्यरातमा घाँटी थिचियो बत्ती बाले थाहा भयो होइन यो त हामी उही बिरालाको अनुहार हेर्नु बाघको हेर्नु परे भन्छौँ होइन अनि शत्रु हेर्नु परे दाजुभाइ हेर्नु भन्छौँ तपाईँ यसलाई कति मिठो गरी लेख्नु भएको छ मध्यरातमा घाँटी थिचियो बत्ती बाले थाहा भयो कि त दाजुभाइ रहेछन् यार आफ्नै मान्छे रहेछन् होइन घाँटी थिच्न आउने कति मिठो गरी घाँटी थिचेको शेरलाई पनि बडा गजबसँग लेख्नु भएको छ तपाईँले अन्डा खाएर लेखेको होइन भन्नुहुन्छ अब के खाएर लेखेको भनेर सोध्ने होला तपाईँले
केही नखाँदा पनि आउँछ यसलाई खासै केही खानुपर्ने
कति बेला लेख्नुहुन्छ त माता तीर्थ बस्नुहुन्छ है
काठमाडौँमा
तपाईँ घर नै छ अहिले त्यहाँ तपाईँहरूको गजुरी छोडिसक्नुभयो कि बस्दै हुनुहुन्छ
गजुरीमा सबै छौँ घर पनि छ आफ्नो जग्गा जमिन सबै छ बसाइ यता छ अहिले सबैजना परिवार नै यतै छ
कामको पाएको लागि यता बस्नुभयो को को हुनुहुन्छ यता
बुवा मम्मी म छौँ
तिनजना बस्नुहुन्छ
हजुर
अनि गजुरीमा चाहिँ पुरै तपाईँहरूको परिवारै छ अरू संरक्षण रूपक भनियो तपाईँको पुरा नाम सोध्नु पर्यो अब
मेरो रूपक ढुङ्गाना हो
त त्यहाँ चाहिँ ढुङ्गाना बस्ती छ
ढुङ्गाना बस्ती छ हजुर
गजुरी कहाँ बजारमै छ
गजुरी आठ नम्बरवटा पर्छ पहिला साबिकको किरानचोक हो अहिले यो नयाँ उसमा अनुसार चाहिँ नयाँ संरचना अनुसार गजुरी आठ नम्बरमा पर्छ
हाइवे होइन त्यो
हाइवेबाट मास्तिर जानुपर्छ
अलि मास्तिर जानुपर्छ हाइवेतिर पसलहरू राख्नु भएन
त्यो सोच भएन
अन्डा पसल नै छैन
त्यतिखेर सानो थियो यता आएपछि त्यताको मुवा भएन फेरि
त्यो भएको छ अब रमाइलो कुराकानीसँगै तपाईँको अरू गजल मलाई आफैलाई लोभ लागेर तानौँ लागेर पढौँ भइसक्यो है तपाईँले पढेको सुनिरहँदाखेरि खप्नै नसकेर एउटा गजल त हक लाग्छ जस्तो लाग्छ पढौँ
पक्कै पनि
यहाँ एउटा यो रहेछ अक्षर मैले बुझिनँ भने सच्याइदिनु होला तर नबुझ्ने अक्षर त छैन तैपनि यदा कदा कहिले काहीँ झुकिन सकिन्छ मलाई पीरहरूको भारीले नाटक देखाउँछ मलाई पीरहरूको भारीले नाटक देखाउँछ हतारमा रित्तिएर भकारीले नाटक देखाउँछ होइन
देखाउँछ
कहाँबाट के सोच्नुहुन्छ तपाईँ यस्तो मलाई पीरहरूको भारीले नाटक देखाउँछ हतारमा रित्तिएर भकारीले नाटक देखाउँछ जब देख्छु मन्दिर बाहिर एउटा भक्त उभिएको जब देख्छु मन्दिर बाहिर एउटा भक्त उभिएको भित्र घन्टी बजाई पुजारीले नाटक देखाउँछ हतारमा रित्तिएर भकारीले नाटक देखाउँछ हेट बडा गजब तेस्रो शेरले भन्छ धन ठुलो कि कला ठुलो म सधैँ झस्किन्छु झुकिन्छु धन ठुलो कि कला ठुलो म सधैँ झुक्किन्छु धनी लट्ट हुन्छ जब भिखारीले नाटक देखाउँछ हतारमा रित्तिएर भकारीले नाटक देखाउँछ कला पो ठुलो रहेछ हाम्रो सपना हाम्रो विगत केही बुझ्दैन यार हाम्रो सपना हाम्रो विगत केही बुझ्दैन यार निम्तोको सिङ्गो सुपारीले नाटक देखाउँछ हतारमा रित्तिएर भकारीले नाटक देखाउँछ म पैसा टिप्न भनेर खाडीसम्म पुग्दा पनि म पैसा टिप्न भनेर खाडीसम्म पुग्दा पनि गन्दे फुलाई खेतबारीले नाटक देखाउँछ मलाई पीरहरूको भारीले नाटक देखाउँछ हतारमा रित्तिएर भकारीले नाटक देखाउँछ दादिङको गजुरी घर भई अहिले काठमाडौँको माता तीर्थ रहँदै आउनुभएका संरक्षण रूपक गजलकार आज मसँग हुनुहुन्छ उहाँले गजल लेख्न थाल्नुभएको धेरै भएको छैन तर मिठा गजल लेख्नुहुन्छ अब चाहिँ म सोमबास तलाले भन्नुभएको भन्दिनँ म आफै भन्छु मिठा गजल लेख्नुहुन्छ निकै राम्रा शेरहरू छन् र काफिया पनि अलिक फरक खालका काफिया उहाँले प्रयोग गर्नुभएको मैले पाएको छु राम्रो गजल लेख्ने एक श्रष्टासँग आज हामी बुलबुलमा बसाउटी गर्दैछौँ तपाईँको घर वरपर कोही हुनुहुन्थ्यो गजल सिकाउने, गजल लेख्ने अथवा साहित्यमा लाग्नु भएको परिवारभित्र कि?
त्यस्तो हुनु भएन, परिवारमा दिदी हुनुहुन्थ्यो, दिदीले सायरी लेख्नुहुन्थ्यो, गजल त भन्दिनँ म अहिले, त्यतिखेर त गजल नै भन्थ्यो, बुझेको थिइनँ, अहिले गजल भन्दिनँ, उहाँले सायरी लेख्नुहुन्थ्यो, त्यो चाहिँ म पढ्ने गर्थेँ, खोजी खोजी पढ्थेँ दिदीको डायरी। तर पछिल्लो समयमा मलाई यो प्रति इन्ट्रेस्ट बढ्दै गयो, मैले लेख्दै गएँ, दिदी ब्याक हुनुभयो।
सम्झिनुहुन्छ तपाईँले आठ कक्षा पढ्दा, नौ कक्षा, दस कक्षा, एघार बाह्र कतिमा पढ्दा लेख्नुभयो पहिलो गजल?
मैले पहिलो गजल गजल लेखेको, गजल भएको त मैले ब्याचलर थर्ड इयरतिर पुगेपछि मात्र, मैले ब्याचलर पनि दुई वर्ष भयो ग्याप गरेको।
त्योभन्दा अगाडि पजल भयो?
त्योभन्दा अगाडि पजल भयो, एउटा राइम मिलाउन मात्र मन लाग्थ्यो, त्यसरी पनि लेखियो होला तर थोरै लेखियो, तर गजल लेख्न थालेको चाहिँ जस्ट दुई वर्ष चन्चन भयो होला।
दुई वर्षमा यति बनियो?
हजुर।
किताबहरू गजलको अध्ययन गर्नुभएको हो कि अरूको गजल सुन्न गएर गर्नुभयो?
सुन्न पनि गयो, सुनाउन पनि गयो, किताब पनि पढ्यो, धेरैतिरबाट चाहिँ सिकियो।
सङ्गतहरू टन्नै छ अब त गजलकारको?
अब करिब करिब राजधानीमा साथी सर्कल हुनुहुन्छ।
कस्तो लाग्छ गजलले साथी सर्कल यसरी बढाउँदै लाँदाखेरि?
धेरै खुसी लाग्छ।
अन्डा मात्रै काम गरेर बसेको भए त्यही अन्डा व्यापारीहरूसँग
व्यापारी मात्र चिनिन्थ्यो, या त समाजसेवीदेखि लिएर कलमले देश लेख्ने
महेन्द्र रत्न क्याम्पसमा
होइन, मैले जनमैत्रीमा पढेँ।
जनमैत्रीमा त्यो जनमैत्रीका मात्रै साथी हुन्थ्यो होला नि तपाईँसँग, होइन? पढेर मात्रै बसेको भए, गजलले त फेरि फड्को मार्दै जम्प गर्दै मित्रता बनायो, फेसबुकले ट्विटरले जोडिदियो।
एकदम धेरै खुसी लाग्छ, धेरै खुसी लाग्छ साथीहरू भेटे।
सम्झिनुहोस् त पर पर नेपालको कुन कुन ठाउँका तपाईँले नभेटेको कुन कुन ठाउँका साथीहरूसँग चाहिँ तपाईँको गजलमा मित्रता बनेको छ?
हाम्रो देशव्यापी नै हुनुहुन्छ गजलकारहरू, अब सम्भवतः इनबक्समा गएर ठ्याक्कै कुरा नभए पनि उहाँहरूकै गजल पढ्ने, वाउ गर्ने, लभ गर्ने त्यो चाहिँ चलिरहेकै हुन्छ। हाम्रो सुर्खेततिर हुनुहुन्छ पहल असीमहरू, हुकुम धड्कनहरू, अनि त्यसपछि हाम्रो राजधानी हुनुहुन्छ कमल सङ्घर्षजीहरू, रामविरल विष्टहरू, साथी सर्कलमा हुनुहुन्छ प्रदीप पोखरेल, विनोद विवश लगायत धेरै साथीहरू हुनुहुन्छ,
जोडिनु भएको छ एकदम गजलकै कारण।
हजुर हजुर।
होइन, यो पढेर पनि होइन, काम गरेर पनि,
काम गरेर पनि,
पारिवारिक विरासतबाट आएको चिन्जान पनि
होइन।
भनेपछि एउटा अर्को चिज के दिँदो रहेछ त गजलले अथवा साहित्यले भने, फेरि हामीलाई फराकिलो भूगोलमा लिएर गएर जोड्दो रहेछ
पक्कै पनि,
होइन? त्यसले मनमा कति धेरै उपलब्धि गरे जस्तो सन्तुष्टिको आधारहरू दिन्छ
पक्कै पनि, मिलेको छ।
गजल कतिको स्पिडमा लेख्नुहुन्छ, भनेको फ्रिक्वेन्सी कतिको, महिनामा कतिवटा जस्तो आउँछ गजल?
गजल यस्तो माहौल पनि हुँदो रहेछ गजलको लागि चाहिँ, कोही बेलामा चाहिँ एउटा गजल लेख्दै गऱ्यो अर्को गजललाई चाहिँ हुन्छ जस्तो ठ्याक्कै सामग्री भेटिन्छ,
एउटाले अर्को गजलको
तानिदिन्छ कोही बेलामा, अब फेरि तानेको पनि त्यसलाई तुरुन्तै पुरा गरिन्छ भन्ने छैन, कोही मतलाई लेखेको चाहिँ एक महिनामा पुरा गरिन्छ, कोही एक सेयर लेखिन्छ अर्को महिनामा पुरा गरिन्छ, त्यस्तो पनि हुन्छ। अब जस्ट दुई तिन दिनमा एउटा गजल चाहिँ करिब करिब लेखिरहेको हुन्छ, व्यस्तता अलिक धेरै व्यस्त भएन भने,
कहिलेकाहीँ व्यस्त हुँदा हुँदै पनि बाटैमा फुर्दैला नि।
मलाई प्राय म प्राय ड्राइभिङ गर्ने छु, बाइकमा हिँड्ने गर्छु, बाइकमा हुँदा चाहिँ मैले धेरै सम्झिन्छु, दिमागमा खेलिरहन्छ, अनि बाइकमा हुँदा सम्झिन्छु, पछि रोकेर फुर्सद हुँदाखेरि नोट गर्ने गर्छु त्यसरी।
यस्तो अब मैले रेडियोमा त देखाउन सकिँदैन, हेर्दा त सशेन्द्रजी ह्यान्डसम हुनुहुन्छ नि, अनि यसो प्रेम स्रेम गजल लेखायो भने हुँदो
हुन्थ्यो होला। अब तैँले त्यस्तै सुनाउँ त म अहिले
एउटा सुनाउनुहोस् न त,
प्रेमिल सिङ्गारी गजल छ, गजलमा चाहिँ अलिकति अब परिवेश पनि भन्न चाहेँ मैले, गजलमा चाहिँ प्रेमी प्रेमिका हुन्छन्, रिसाएका हुन्छन्, रिसाउँछन्, रिसाएपछि
त्यसपछि के हुन्छ,
त्यसपछि प्रेमी आफ्नो कोठामा हुन्छ, रात पर्छ, प्रेमिका ढोका ढकढक गरेर आउँछिन्, रातकै बेलामा ढोका ठोकेर आउँछन्, प्रेमिका ट्याक्क भित्र पसेर मुसुक्क हाँस्छिन्, प्रेमीले जवाफ गजलबाट दिन्छ।
ओहो, ल सुनाउनुहोस् त त्यो गजल अब।
बल्दिन्छ घाउ पोल्छ छाती के गर्न आए कि, बल्दिन्छ घाउ पोल्छ छाती के गर्न आए कि, नआऊ भन्दा मध्यराति के गर्न आए कि,
आफू नबोल्ने अनि,
बल्दिन्छ घाउ पोल्छ छाती के गर्न आए कि, नआऊ भन्दा मध्यराति के गर्न आए कि त हात सलबलिन्छ कि त दिमाग खलबलिन्छ,
अघिसम्म नबोलेको मान्छे,
कि त हात सलबलिन्छ कि त दिमाग खलबलिन्छ, बरु नआएकै भा हुन्थ्यो जाति के गर्न आए कि, बरु नआएकै भा हुन्थ्यो जाति के गर्न आए कि, नआऊ भन्दा मध्य राति के गर्न आए कि, प्यासी मनलाई आश देखाई निराश बनायो, प्यासी मनलाई आश देखाई निराश बनायो, मान्छे तिमी रहेछौ घाती के गर्न आए कि, मान्छे तिमी रहेछौ घाती के गर्न आएकी नआऊ भन्दा मध्यराती के गर्न आएकी मेरो निवास पनि अचेल नामोद भट्टी भएको छ मेरो निवास पनि अचेल नामोद भट्टी भएको छ तिमी कानमा सिउरी फूलपाती के गर्न आएकी तिमी कानमा सिउरी फूलपाती के गर्न आएकी नआऊ भन्दा मध्यराती के गर्न आएकी बिना खबर पराइ भयो गजलको अन्तिम शेरमा छु बिना खबर पराई भयो अब रूपक फकिँदैन बिना खबर पराई भयो अब रूपक फकिँदैन हातमा रातो फूल समाति के गर्न आएकी हातमा रातो फूल समाति के गर्न आएकी बल्झिन्छ घाउ पुल्छ छाती के गर्न आएकी नआऊ भन्दा मध्यराति के गर्न आएकी धन्यवाद
मान्छे त अप्ठ्यारो हुनुहुँदो रहेछ नि तपाईँ फुल लिली आउँदाखेरि पनि सुख छैन बोल्छु भन्दा पनि सुख छैन
पहिला किन रिसात
ए त्यसो भएर कति लाग्ने त समय फकाउन तपाईँलाई है
लाग्छ
हामी आज संरक्षण रूपकका गजल सुन्दैछौँ धादिङ गजुरी उहाँको घर अहिले काठमाडौँ माता तीर्थ बस्नुहुन्छ धेरै लामो समय भएको छैन गजल लेख्नुभएको एजुकेसनमा ब्याचलर सक्नुभएको छ र एउटा काम पनि गर्नुहुन्छ उहाँ एउटा सप्लाईको काम गर्नुहुन्छ जुन हामीले अघि सुरुवातदेखि सुनिरहेका छौँ बुलबुल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सुन्दै हुनुहुन्छ र देशभरिका 70 भन्दा बढी रेडियो स्टेसनबाट एकैसाथ तपाईँ अहिले बुलबुल सुन्दै हुनुहुन्छ हामी संरक्षण रूपकका अरू गजल र कुराकानी लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला
बुलबुल एउटा इरानी चरा
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
बुलबुल एउटा ईरानी चरा बुलबुल
खुसी पक्कै पर्छ फेला हत्केलामा आउँछ खुसी पक्कै पर्छ फेला हत्केलामा आउँछ समय पनि कुनै बेला हत्केलामा आउँछ जब जब मैले सङ्घर्षका पहाड फोर्छु जब जब मैले सङ्घर्षका पहाड फोर्छु आँसु बोकेर ठेला हत्केलामा आउँछ समय पनि कुनै बेला हत्केलामा आउँछ समय पनि मेरो पक्षमा छैन अचेल समय पनि मेरो पक्षमा छैन अचेल भएभरको झमेला हत्केलामा आउँछ समय पनि कुनै बेला हत्केलामा आउँछ दुःखले भिजेर गल्नु गलिसक्यो यार दुःखले भिजेर गल्नु गलिसक्यो यार आँसु पुस्ता परेला हत्केलामा आउँछ खुसी पक्कै पर्छ फेला हत्केलामा आउँछ समय पनि कुनै बेला हत्केलामा आउँछ धादिङ गजुरीका संरक्षण रूपकको गजल वाचन गर्दै तपाईँलाई उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बुलबुलमा फेरि स्वागत गरे आजको बुलबुलमा उत्पादन सहयोगी सशिन्द्र गौतम हुनुहुन्छ म अच्युत घिमिरी बुलबुल छु साथमा संरक्षण रूपक हुनुहुन्छ अतिथिका रूपमा र उहाँको साथी सोम बासुतला बाहिर सशिन्द्रजी सँगै बसेर हामीलाई सिसाभित्र हामी बसिरहेको स्टुडियोमा हेर्दै हुनुहुन्छ र हामी यो रातको समयमा बुलबुलको प्रस्तुति पस्किरहेका छौं र साथमा मिठा गजल सुन्दैछौ योभन्दा अघिल्लो चरण कुराकानी गर्दै जाँदाखेरि मैले आजका अतिथि संरक्षण रूपकलाई जम्मा तीनटा भन्दा बढी गजल पढ्ने मौकै दिएन छु दुईटा मैले वाचन गरेछु गरेर जम्मा गरी पाँचवटा मात्रै पो वाचन गरिएछ हामीले अहिले बीचमा यी विभिन्न विज्ञापनहरू बजिरहँदाखेरि हिसाब निकाल्यौं अब अलिक धेरै गजल वाचन गर्ने कि भन्ने सल्लाह पनि गरेका छौं त्यसैले मैले रूपकजी तपाईँलाई गजलतिरै लगे एउटा गजल सुनाइहाल्छु
हुन्छ म गजलतिरै जान्छु ओल्टाइरहन्छ पल्टाइरहन्छ खेलौना सम्झेर ओल्टाइरहन्छ पल्टाइरहन्छ खेलौना सम्झेर छोराले बन्दुक चलाइरहन्छ खेलौना सम्झेर ओल्टाइरहन्छ पल्टाइरहन्छ खेलौना सम्झेर छोराले बन्दुक चलाइरहन्छ खेलौना सम्झेर टुलु टुलु हेरिरहने दिवंगत बाको तस्विर टुलु टुलु हेरिरहने दिवंगत बाको तस्विर बिचरा बालक समाइरहन्छ खेलौना सम्झेर बिचरा बालक समाइरहन्छ खेलौना सम्झेर छोराले बन्दुक चलाइरहन्छ खेलौना सम्झेर देशलाई विप्रेषणको स्वाद मिठो भएर होला देशलाई विप्रेषणको स्वाद मिठो भएर होला जवान खाडी पठाइरहन्छ खेलौना सम्झेर जवान खाडी पठाइरहन्छ खेलौना सम्झेर गुडिया लुकाएर आमाले औधी प्यार गर्दा पनि गुडिया लुकाएर आमाले औधी प्यार गर्दा पनि बच्चाको आँखा रसाइरहन्छ खेलौना सम्झेर बच्चाको आँखा रसाइरहन्छ खेलौना सम्झेर समयले मेरो भाग्य गजलको अन्तिम शेरमा छु समयले मेरो भाग्य फुटपाथमा राखिदियो समयले मेरो भाग्य फुटपाथमा राखिदियो ग्राहक किन्न आइरहन्छ खेलौना सम्झेर ग्राहक किन्न आइरहन्छ खेलौना सम्झेर ओल्टाइरहन्छ पल्टाइरहन्छ खेलौना सम्झेर छोराले बन्दुक चलाइरहन्छ खेलौना सम्झेर धन्यवाद
बडो राम्रो गजल तपाईँले अघि सुरुमा भन्नुभएको थियो मैले गजल त धेरै लेखेँ गजल जस्तो तर गजल चाहिँ बल्ल दुई तिन वर्ष भयो लेख्न थाल्नु भएको भनेर तपाईँलाई मञ्चहरूमा गइसकेपछि अथवा साथीहरूसँग भिजिसकेपछि अरूले तारिफ गरेपछि लाग्यो कि गजलै लेखेँ भनेर आफैले रियलाइज गर्नुभयो ओहो मैले गजल लेखेँ भनेर
आफूले पनि केही बुझ्दै गयो साथीहरूले पनि चाहिँ कमेन्ट गर्नुभयो त्यसको लागि चाहिँ अब गजल भयो होला भन्ठान्छु म अहिले पनि अब गजलमा विज्ञ त म छैन अझै पनि
तर तारिफ त कसैले गरेका होला नि
तारिफ त गर्नुहुन्छ त्यसको आधारमा भयो कि भन्ने अनुमान चाहिँ लगाएको छु
एउटा गजल मैले पनि सापट्टि मागेँ है त वाचन गरौँ गरौँ लाग्यो यो अलिक फरक खालको जस्तो पनि लाग्यो ए तपाईँलाई पो परेछ थुक माफ गरिदिनु थुक्नु भएको रहेछ होइन
थुकेको पऱ्यो
ए तपाईँलाई पो परेछ थुक माफ गरिदिनु कहिलेकाहीँ हुन्छ भुलचुक माफ गरिदिनु खाडीमा पसिनाले बालुवा मुस्दा पनि खाडीमा पसिनाले बालुवा मुस्दा पनि बा च्यात्न पाइएन त म सुख माफ गरिदिनु कहिलेकाहीँ हुन्छ भुलचुक माफ गरिदिनु हजुरको शब्दले मोल चुक्ता गर्छु एक दिन शब्दको मोल हजुरको शब्दको मोल चुक्ता गर्छु एक दिन अहिले स्थिति छ साह्रै नाजुक माफ गरिदिनु कहिलेकाहीँ हुन्छ भुलचुक माफ गरिदिनु कहिलेकाहीँ गला खसखस गर्छ माफ गरिदिनु सहनशीलता शून्य छ जे पनि हुन सक्छ सहनशीलता शून्य छ जे पनि हुन सक्छ पड्किहाल्यो भने बन्दुक माफ गरिदिनु ए तपाईँलाई पो परेछ थुक माफ गरिदिनु कहिलेकाहीँ हुन्छ भुलचुक माफ गरिदिनु बडा रमाइलो किसिमको गजल है सशिन्द्रजी यो थुकेको विषयको पो गजल लेखिदिनु भएछ उहाँले क्या थुक्दा थुक्दै पुऱ्यो कि आयो कहिलेकाहीँ
होइन एउटा रमाइलै सोचेर लेखेको
कसरी आउँछन् यस्तो इन्सिडेन्टहरू चाहिँ यसरी लेख्छु म फरक अरूको भन्दा बनाउँछु भन्ने खालको सोच कसरी आउँछ
यो कसरी भन्दा पनि अचानक आउने कुरा रहेछ कसरी भनेर म भन्नै सक्दिनँ अचानक कोही बेलामा आइदिन्छन् त्यसलाई नोट गर्छ
आज आउला आउला जस्तो छ त कुनै गजल बुलबुलबाट निस्केपछि
सम्भवतः आउन सक्छ
अर्को एउटा सुनाउनुहोस् त अब तपाईँले
हुन्छ म कछुवासँग सहयात्रा गर्न जरुर नलगाउनु कछुवासँग सहयात्रा गर्न जरुर नलगाउनु बरु मान्छेलाई समयसँगै दगुर्न लगाउनु कछुवासँग सहयात्रा गर्न जरुर नलगाउनु बरु मान्छेलाई समयसँगै दगुर्न लगाउनु नेताजी चयन लिन पाँच तारे जाँदैछन् रे नेताजी चयन लिन पाँच तारे जाँदैछन् रे एम्बुलेन्सलाई एकैछिन कुर्न लगाउनु एम्बुलेन्सलाई एकैछिन कुर्न लगाउनु बरु मान्छेलाई समयसँगै दगुर्न लगाउनु
यो नेताजीको फेरि पढिदिनुहोस् न एकचोटि
नेताजी चयन लिन पाँच तारे जाँदैछन् रे हाम्रो नेताजी चयन लिन पाँच तारे जाँदैछन् रे एम्बुलेन्सलाई एकैछिन कुर्न लगाउनु एम्बुलेन्सलाई एकैछिन कुर्न लगाउनु यो हल्लाको देश हो यहाँ हल्ला चलिरहन्छ यो हल्लाको देश हो यहाँ हल्ला चलिरहन्छ भो बिना प्रमाण कसैलाई कसुर नलगाउनु भो बिना प्रमाण कसैलाई कसुर नलगाउनु म लुकिएर आउँछु अनि जिस्क्याउँछु सपनीमा म लुकिएर आउँछु अनि जिस्क्याउँछु सपनीमा बिन्ती बिन्ती मानहानिको केसमा उजुर नलगाउनु बिन्ती मानहानिको केसमा उजुर नलगाउनु रगत त्यसै त्यसै तात्छ गजलको अन्तिम शेरमा छु रगत त्यसै तात्छ
मलाई त डर पो लाग्यो अब
रगत तातेको बेलामा रगत त्यसै त्यसै तात्छ उम्लिन नि सक्छ रगत त्यसै त्यसै तात्छ उम्लिन नि सक्छ मलाई भेट्न आउने बेला सिन्दुर नलगाउनु मलाई भेट्न आउने बेला सिन्दुर नलगाउनु कछुवासँग सहयात्रा गर्न जरुर नलगाउनु बरु मान्छेलाई समयसँगै दगुर्न लगाउनु धन्यवाद
ए रूपकजी मलाई तपाईँले साह्रै खसखस बनाइदिनु भयो क्या तपाईँले गजल पढ्दा पढ्दै यो पाखुराको त्यो कुर्थालाई टी सर्टलाई मासतिर सार्नुभयो कि
हजुर
होइन रगत त्यसै त्यसै तात्छ भनेपछि अनि सिन्दुर लगाउने जो सन्दर्भ थियो गडबड छ
होइन सेयरमा गडबड भयो होला ममा गडबड छैन
अघिको सेयरले अर्कै भन्थ्यो अहिलेको सेयरले अर्कै भन्छ यति राम्रो गजल लेख्ने मान्छेलाई त कसै कसैले गडबड गर्छ पनि होला नि कहिलेकाहीँ
म गडबड हुन चाहन्न
तर आउन त आउँछ नि प्रहारहरू
म बच्छु
गजलबाट कहिलेकाहीँ सवाल जवाब चल्छ कि
त्यस्तो रेकर्ड छैन
छैन अनि उमेरमा पनि नभए कहिले हुन्छ
त सवाल गर्नेलाई जवाब दिन्न म गजलबाटै
दिनु
केही भनेर टारिदिन्छु बोकी
ए तर सवाल त आउँछन्
आउन सक्छन्
आउन सक्छन्
आएकै पनि होला
आइरहेका छन् बस यहाँसम्म कुरा गर्नु थियो मलाई धेरै खोतल्नु राम्रो हुँदैन अर्को गजलमा लाग्यो तपाईँलाई फेरि
म अर्को गजल सुरु गर्छु कहिले रगत त कहिले आँसुको भेल यस्तै रहेछ कहिले रगत त कहिले आँसुको भेल यस्तै रहेछ बरु मरेपछि ढुक्क होला बाचुन्जेल यस्तै रहेछ
फेरि पुरै अघिसम्म तातेको जिउ पुरै सेलाइ दिइसक्नुभयो तपाईँले होइन अब बैरागतिर लानुभयो
गजलै यस्तै रहेछ कहिले रगत त कहिले आँसुको भेल यस्तै रहेछ बरु मरेपछि ढुक्क होला बाचुन्जेल यस्तै रहेछ एउटाले कुटे जस्तो गर्यो अर्कोले रोए जस्तो गर्यो एउटाले कुटे जस्तो गर्यो अर्कोले रोए जस्तो गर्यो छिमेकी र हाम्रो मालिकको चलखेल यस्तै रहेछ छिमेकी र हाम्रो मालिकको चलखेल यस्तै रहेछ मैले बिक्रीमा पानी राखेँ उनले जवानी राखिन् मैले बिक्रीमा पानी राखेँ उनले जवानी राखिन् यहाँ हर चिज बिग्दो रहेछ यो ठमेल यस्तै रहेछ यहाँ हर चिज बिग्दो रहेछ यो ठमेल यस्तै रहेछ बरु मरेपछि ढुक्क होला बाचुन्जेल यस्तै रहेछ पहुँच हुनेहरू त आउँछन् जान्छन् पँधेरो जस्तो पहुँच हुनेहरू त आउँछन् जान्छन् पँधेरो जस्तो निर्दोष निर्दोहरू मात्र थुनिने जेल यस्तै रहेछ निर्दोष निर्दोहरू मात्र थुनिने जेल यस्तै रहेछ टन्न पैसा कमाउने गजलको अन्तिम शेरमा छु टन्न पैसा कमाउने त्यसपछि भाइचारा बिर्सिने त्यो पुरानो गाउँको नयाँ चलन अचेल यस्तै रहेछ कहिले रगत त कहिले आँसुको भेल यस्तै रहेछ बरु मरेपछि ढुक्क होला बाचुन्जेल यस्तै रहेछ धन्यवाद
गजल लेखिसकेपछि पहिला कसलाई सुनाउने
पहिला आफ्नै रेगुलर कन्ट्याक्ट भइरहने साथीहरूलाई
सुनाउँछ
हाम्रो अगाडि बसेर हाँस्दै हुनुहुन्छ स्लोजी उहाँलाई म्याक्सिमम् सुनाउँछु मैले गजलहरू हाम्रो असीम त्रिपाठी हुनुहुन्छ यस्तै चार पाँचजनामा मात्र मैले
उहाँहरू पनि लेख्नुहुन्छ
अनि तारिफ गर्नुहुन्छ नमिलेको ठाउँमा यो भएन भनेर भनिदिनुहुन्छ मैले सच्याउने मौका पाउँछु अनि त्यसपछि चाहिँ एकैचोटि
भित्रको मन्त्रीमण्डलबाट पास भएपछि अनि अरू ठाउँमा जाने
अनि अरू ठाउँमा जान्छन्
भनेपछि हाम्रो सोमजी सोमवास्तलाई चाहिँ तपाईँको पहिलो सुन्ने श्रोतामा पनि पर्नु
पक्कै पनि
घरमा पनि कहिलेकाहीँ सुनाउनुहुन्छ मैले यस्तो गजल लेखेँ भनेर
मैले सुनाएको छु बुवालाई एक दिन
के भन्नुभयो
मुसुमुसु हाँस्नुभयो म एक दिन संयोग त्यस्तै हाम्रो सर्जक साहित्य जमघटमा प्रोग्राम भएको थियो त्यहाँ गजल वाचन गरेँ गजल उत्कृष्ट भइदियो अनि टिका लगाएर प्रमाणपत्र हातमा बोकेर गएँ
गर्वका साथ
घरमा गएँ अनि बुवाले भन्नुभयो के गरेर आएछ टिका लगाएर भन्नुभयो त्यसपछि मैले भने बुवा गजल भनेको थिएँ पुरस्कार दिनुभयो अनि कस्तो गजल भनिस्
त्यसपछि बुवाको टोन अलिक डाउन भयो होला के गरेर आएछ भन्नुभएको थियो नि अघि त होइन
के मतलब रमाइलो टाइपमा भन्नुभएको थियो थर्काउन त खोज्नु भएको
होइन
रमाइलो टाइपमा भन्नुभएको थियो
अब त पुरै फेरि शान्त भएर
अनि कस्तो चाहिँ सुनाएछ त तैँले भन्नुभयो
अनि
त्यसपछि गजल सुनाए भनेर मैले बुवालाई गजल पनि सुनाएँ
ल नि त त्यो गजल हामीले सुनाइदिनुहोस् बुवालाई सुनाएको
सुनाऊ है बुवालाई मिल्ने खाले भने क्या मैले बुढेसकालमा यस्तो माहौल होला कि नहोला प्रश्न गरेँ मैले बुढेसकालमा यस्तो माहौल होला कि नहोला धन समय त बाँकी होला रहर बाँकी नहोला
बुवाले के भन्नुभयो सुनेपछि पहिलो शेरमै अनुहार भाव भङ्गी त पढ्नु
जवाफ दिनुभयो होइन भाव भङ्गी त पढेँ मैले ओ
छोरो धेरै बुझ्ने भएछ
त्यो खालको चाहिँ बुझेको थिएँ
फेरि दोहोऱ्याउनु त्यो शेरलाई
बुढेसकालमा यस्तो माहौल होला कि नहोला बुढेसकालमा यस्तो माहौल होला कि नहोला धन समय त बाँकी होला रहर बाँकी नहोला तिमीले विवाह वर्षगाँठको उत्सव मनाइसक्यौ तिमीले विवाह वर्षगाँठको उत्सव मनाइसक्यौ अझै तिम्रै यादमा रुच्छन् आँखा किन होला
बुवालाई यहाँ चाहिँ पिर पऱ्यो होला
कसैसँग के भयो भन्ने थाहा सोच्नु होला अझै तिम्रै यादमा रुच्छन् आँखा किन होला गएको त ऊ हो मरेको त रहर हो तैपनि गएको त ऊ हो, मरेको त रहर हो, तैपनि मलाई रहेन बाँच्ने इच्छा किन होला, मलाई रहेन बाँच्ने इच्छा किन होला, ऋण गरी गरी नपढाउनुहोस् आमा मलाई, ऋण गरी गरी नपढाउनुहोस् आमा मलाई, पढाइ सकिँदा त्यो झुम्के बोलाकी नहोला, पढाइ सकिँदा त्यो झुम्के बोलाकी नहोला।
तपाईँले बुढालाई यो गजल सुनाइरहँदाखेरि आमा छेउमै हुनुहुन्थ्यो?
त्यो दिन पनि सुन्दै हुनुहुन्थ्यो, मन पनि सुन्दै हुनुहुन्थ्यो।
बडा रमाइलो समयको रहेछ, बा आमा सबै समेटिनु भएको रहेछ,
बुवा मम्मीलाई अगाडि राखेर सुनाएको मैले।
ल ल ल,
गजलको अन्तिम शेरमा, रेडियोमा आन्दोलनको खबर सुन्दा सुन्दै, रेडियोमा आन्दोलनको खबर सुन्दा सुन्दै, डाँको छाडेरै रुन्छिन् आमा किन होला, डाँको छाडेरै रुन्छिन् आमा किन होला, बुढेसकालमा यस्तो माहौल होला कि नहोला, धन समय त बाँकी होला, रहर बाँकी नहोला।
आज चाहिँ रेडियोमा सुनेर आमा पक्कै रुनु भएको छैन, खुसी हुनुभएको छ होला जस्तो लाग्छ मलाई। बुलबुलबाट तपाईँ
आज गजल कार्यक्रम सुन्नुभयो, आन्दोलन सुन्दै रुनुहुन्थ्यो
त्यो भएर। अब तपाईँले यो गजलमा रातो टेका लगाउनु भयो होइन?
हजुर।
कहिलेको कुरा थियो यो?
यो गजलमा भन्दा पनि मैले यो गजल सुनाएको त हो, गजल मैले वाचन गरिसकेँ होला, त्यो दुई तिन महिना अगाडिको कुरा हो।
त यो चाहिँ बुवालाई राखेर सुनाउनु?
बुवालाई राखेर सुनाएको गजल हो यो।
बडा रमाइलो कुरा सुन्दैछौँ हामी, मिठो पनि लाग्दैछ। तपाईँले घरमा पनि सुनाउनु भएछ, साथीहरूको सर्कलमा पनि सुनाउनु भएछ, आफू चाहिँ अरूका कस कसका गजलहरू पढ्नुहुन्छ?
फेसबुकमा म्याक्सिमम् मैले गजलहरू चाहिँ पढिरहेकै हुन्छु।
टक सुन्छन् होला नि कहिले काहीँ त, कुनै कुनै
सुन्छन् नि, आहा वो कसरी लेखे होला, के खाएर लेख्छन्, अहिले हजुरले भन्नुभएको थियो के खाएर लेख्छन् भने जस्तो लाग्छ, अनि पढिन्छ।
उहाँहरू नि त खानुहुन्छ होला नि, टमाटर होला, आलु होला, अन्डा मात्रै खानुपर्छ भन्ने छ र भेज चिज हुन्छ नि त, काँक्रो होला।
अन्डा त म कम नै खान्छु, तैपनि के खाएर हो, एकदम कडा लेख्नुहुन्छ
त्यस्तो लाग्छ, तान्छ
एकदम एकदम,
च्यालेन्ज पनि फिल हुन्छ होला, म अर्को पटक योभन्दा राम्रो बनाउँछु, एकदम मिहिनेत गर्छु जस्तो लाग्छ।
त्यस्तो पनि होइन, अब कम्पिटिसनमा जाने चाहिँ होइन कि, आफूमा चाहिँ अब्बल बनौँ भन्ने चाहिँ लाग्छ
लाग्छ जहिले पनि।
हजुर,
आज तपाईँलाई पक्कै एउटा गजल फुर्छ जस्तो लागिरहेको छ मलाई, जस अहिले चाहिँ एउटा तपाईँको डायरीमा भएको पढौँ।
ठिक छ, ज्यानमा रोग छ पेटमा भोग छ कसरी भनौँ, ज्यानमा रोग छ पेटमा भोग छ कसरी भनौँ, म रित्त छु यार सब थोक छ कसरी भनौँ, ज्यानमा रोग छ पेटमा भोग छ कसरी भनौँ, म रित्त छु यार सब थोक छ कसरी भनौँ, छोराले दूर देशबाट बुहारीको खबर सोध्छ, छोराले दूर देशबाट बुहारीको खबर सोध्छ, उसको कोठामा प्रवेश रोक्छ कसरी भनौँ, उसको कोठामा प्रवेश रोक्छ कसरी भनौँ, तिमी हर बखत भन्छौ धुमपान नगर दम बढ्छ, तिमी हर बखत भन्छौ धुमपान नगर दम बढ्छ, यार बुझन नखानेले पनि खोक्छ कसरी भनौँ। यो चाहिँ सेयर मात्र हो, वास्तविक त नबुझिदिनु होला। काखमा राख्ने उमेरमा छात्रावास पठाउनु भयो, काखमा राख्ने उमेरमा छात्रावास पठाउनु भयो, सन्तानले भोलि हजुरलाई बोक्छ कसरी भनौँ, सन्तानले भोलि हजुरलाई बोक्छ कसरी भनौँ, आँखा राता भइसकेको थियो, गजलको अन्तिम सेयर थोरै शृङ्गारिक त, आँखा राता भइसकेको थियो छेउमै थियो बत्तल पनि, आँखा राता भइसकेको थियो छेउमै थियो बत्तल पनि, देख्नुभयो बालाई गिलासमा कोक छ कसरी भनौँ,
बाफ्रे
देख्नुभयो बालाई गिलासमा कोक छ कसरी भनौँ, ज्यानमा रोग छ पेटमा भोग छ कसरी भनौँ, म रित्त छु यार सब थोक छ कसरी भनौँ।
तपाईँलाई समय सिद्धिन लागेसी राम्रो राम्रो गजल किन पढ्नु परेको भन्नु त, अब मलाई खसखस भयो, टाइम लम्याउन सकिँदैन, बुलबुलको खेल्न मिल्दैन, 10 बज्न आइसक्यो,
बाहिर बसेर
अब जाँदा जाँदै तपाईँलाई सम्पर्क गर्नु परेको कसैले भने कसरी गर्ने?
मलाई फेसबुकमा भेट्न सक्नुहुन्छ, नेपालीमा संरक्षण रूपक लेखेर,
नेपालीबाट संरक्षण रूपक भनेर खोज्नु पर्यो।
हजुर, म आफै छु त्यहाँ।
कहिले काहीँ अन्डा पाएको फोन आउँदा नि त रमाइलो हुन्छ नि होइन?
त्यो पनि हो।
फोन नम्बर दिनुहोस् न त्यसो भए,
98386142 मलाई सम्पर्क गर्नु हो भने
98386142 सम्पर्क गर्नु पनि सकियो
सकियो एकदम।
ल अब अझै एउटा गजल पढ्न भ्याइन्छ त शशेन्द्रजी? भ्याइन्छ। ल एउटा गजल मजाको दमदार फेरि जाओस् न त।
एउटा गजल मैले अन्तिमै वाचन गर्छु भनेको थिएँ, भाग्यवश मिल्यो पनि। यो गजल मैले हिजो बेलुका मात्र लेखेको गजल हो।
कति रमाइलो, ल सुनाऊ।
हे दुश्मन सम्झ त तिमीले यतिखेर गल्ती गरेका छौ, हे दुश्मन सम्झ त तिमीले यतिखेर गल्ती गरेका छौ, आगोको झिल्का परालले छोपेर गल्ती गरेका छौ, हे दुश्मन सम्झ त तिमीले यतिखेर गल्ती गरेका छौ, आगोको झिल्का परालले छोपेर गल्ती गरेका छौ, यो बुझ हिटलरलाई हिटलर समयले बनाएको हो, यो बुझ हिटलरलाई हिटलर समयले बनाएको हो, तिमीले मलाई कातर सम्झेर गल्ती गरेका छौ, तिमीले मलाई कातर सम्झेर गल्ती गरेका छौ आगोको झिल्का परालले छोपेर गल्ती गरेका छौ एउटै चीज फेरि पनि चाहिन सक्छ बुझेनौ र एउटै चीज फेरि पनि चाहिन सक्छ बुझेनौ र खोला तरेपछि पुल भाँचेर गल्ती गरेका छौ खोला तरेपछि पुल भाँचेर गल्ती गरेका छौ छुट्टिएसी त सरासर आफ्नै बाटो जानुपर्थ्यो छुट्टिएसी त सरासर आफ्नै बाटो जानुपर्थ्यो गन्तव्यमा नपुगी फर्किएर गल्ती गरेका छौ गन्तव्यमा नपुगी फर्किएर गल्ती गरेका छौ आगोको झिल्का परालले छोपेर गल्ती गरेका छौ गल्ती नगर्न त तिमीले गजलको अन्तिम शेरमा गल्ती नगर्न त तिमीले मेरो दिलमा बस्नु पर्थ्यो गल्ती नगर्न त तिमीले मेरो दिलमा बस्नु पर्थ्यो यो नसोची दिमागमा बसेर गल्ती गरेका छौ यो नसोची दिमागमा बसेर गल्ती गरेका छौ हे दुश्मन सम्झ त तिमीले यतिखेर गल्ती गरेका छौ आगोको झिल्का परालले छोपेर गल्ती गरेका छौ धन्यवाद
दार्जिलिङ गजुरीका संरक्षण रूपकको गजल सुन्यौं र अब यो सँगसँगै तपाईँलाई विदा भन्छु मैले संरक्षण रूपकजी हाम्रो समयले नेटो काट्यो
आजको लागि
बुलबुलबाट उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरी बुलबुल पनि विदा हुन्छौं जाँदा जाँदै अझै एउटा तपाईँको गजल चार शेरको वाचन गरेर शुभरात्रि भन्छौं तिम्रा यादहरू पनि कुन वेगले आउँछन् तिम्रा यादहरू पनि कुन वेगले आउँछन् बेसरीको छन् मनमा चोटी लगाउँछन् म तिमीलाई मनमा राख्छु मनले नै हेर्छु प्रिया म तिमीलाई मनमा राख्छु मनले नै हेर्छु प्रिया आँखामा बगाउन सक्छ आँसुको तलाउ छन् बेसरी घोच्छन् मनमा चोटी लगाउँछन् मट्टितेल सकिन्छ टुकी निप्छ हाम्रो झुपडीमा मट्टितेल सकिन्छ टुकी निप्छ हाम्रो झुपडीमा सिंहदरबारकै अगल बगल यस्तो पनि गाउँछन् बेसरी घोच्छन् मनमा चोटी लगाउँछन् धनी मान्छे पनि अन्ततः कफनमा सीमित हुन्छ धनी मान्छे पनि अन्ततः कफनमा सीमित हुन्छ खै किन मान्छे इज्जत बेच्छन् धन कमाउँछन् तिम्रा यादहरू पनि कुन बेगले आउँछन् बेसरी घोच्छन् मनमा चोटी लगाउँछन्
बुलबुल एउटा इरानी चरा बुलबुल